أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي ربي زدني علما. بسم الله الرحمن الرحيم. آج کا سبق قرآن کے باقاعدہ مطالعے کے آغاز کی دعا اور آپ سب کے لیے بہت سی دعا کے ساتھ ہو رہا ہے. آج کا سبق دو آیات کے بارے میں ہے. جب بھی ہم قرآن شروع کرتے ہیں, جب بھی ہم قرآن پڑھنا شروع کرتے ہیں یا قرآن کے بارے میں کوئی بات کرتے ہیں یا خاص طور پہ جب ہم تلاوت کرتے ہیں قرآن کی, تو قرآن ہی کی دو آیات سے ہم ابتدا کرتے ہیں. ان دو آیات کے بارے میں قرآن میں ہی حکم ہے کہ ان سے ابتدا کی جائے. پہلی آیت جو ہے وہ سورہ نحل, جو قرآن مجید کی 16ویں سورت ہے, اس کی 98ویں آیت ہے, یعنی کہ چیپٹر نمبر 16 ورس نمبر 98, جو کہ جس میں اللہ نے حکم دیا ہے کہ فَإِذَا قَرَعْتَ الْقُرْآنَ فَاسْتَعِذْ بِاللَّهِ مِنَ الشَّيْطَانِ الرَّجِيمِ. تو ہم قرآن کی تلاوت جب بھی شروع کرتے ہیں اور قرآن کو پڑھنا شروع کرتے ہیں یا پڑھانا شروع کرتے ہیں, تو سب سے پہلے ہم جو آیت قرآن ہی کی پڑھتے ہیں وہ ہے اعوذ باللہ من الشیطان الرجیم. بہت بڑی حکمت ہے اس بات کی, بہت بڑی حکمت ہے. یعنی کہ جب ہم قرآن شروع کر رہے ہیں, جب ہم ایک اللہ تعالیٰ کا کلام سمجھنے کی ابتدا کر رہے ہیں, تو سب سے پہلی بات جو ہمارے منہ سے نکلتی ہے وہ ہے اعوذ باللہ. اعوذ جو ہے اس کا روٹ ورڈ, یعنی اس کا مادہ جو عربی میں ہے وہ ہے عین الف زال. آپ نے سنا ہوگا جیسے کسی نے کہا العیاذ باللہ, اعوذ باللہ, اور عاذ کا مطلب ہے پناہ میں آنا, کسی چیز کو امن سمجھ کے اس کی پناہ میں آ جانا, کسی چیز کی اوٹ میں آ جانا, کسی چیز کے سائے میں چھپ جانا. بڑا خوبصورت مطلب ہے اس لفظ کا. اور اعوذ جو ہے الف سے شروع ہو رہا ہے, تو اس کا مطلب ہے میں پناہ مانگتا ہوں, میں پناہ مانگتی ہوں, میں پناہ چاہتی ہوں, میں پناہ ڈھونڈتی ہوں. اعوذ یعنی کہ کوئی بھی بڑا کام کرنے سے پہلے, اور یہ قرآن کے مطالعے سے بڑا کام بہت کم ایسا ہے جس کی میں مثال دوں آپ کو, جس کی آپ کی زندگی میں اور ہر کام میں اس کی جو اہمیت ہے, اس کی جو افادیت ہے. تو ہر ایسا کام شروع کرنے سے پہلے ہم ایک سیف جگہ ڈھونڈتے ہیں, ایک محفوظ پرامن خاموش جگہ جہاں پہ کوئی چیز ہمیں تنگ نہ کرے, جہاں پہ ہماری توجہ نہ بٹے, جہاں پہ ہمارا فوکس نہ خراب ہو, ہمارا انہماق نہ خراب ہو جائے. ہر کام شروع کرنے سے پہلے کا اصول یہ ہے کہ اس کے لیے ایک محفوظ اور پرامن جگہ بنائی جائے جہاں پہ وہ کام پوری توجہ اور انہماق کے ساتھ کیا جا سکے. اور یہی اصول قرآن کو اپلائی کرتا ہے. یہ آداب القرآن میں ہم پڑھ چکے ہیں کہ ادب اس کا یہ ہے کہ اس کے لیے ایک وقت اور ایک جگہ مخصوص کی جائے, اپنا ایک ٹائم ٹیبل میں اس کو ایک ایسی جگہ دی جائے جب کوئی اور کام نہ ہو. اور جیسے جیسے آپ قرآن کی سٹڈی میں آگے بڑھیں گے, آپ کو یہ احساس ہوگا کہ قرآن جس قدر انہماق اور توجہ چاہتا ہے, وہ آج کل کی یہ ملٹی ٹاسکنگ سوسائٹی جو ہے یہ اس کو نہیں افورڈ کر سکتی. یہ نہیں ہو سکتا کہ آپ کچن میں کام کر رہے ہوں یا آپ کچھ اور دیکھ رہے ہوں اپنے سیل فون پہ اور بیک گراؤنڈ میں آپ نے قرآن کا کچھ سبق لگایا ہوا ہے اور آپ یہ سمجھیں کہ آپ اس سے پورا فائدہ اٹھا لیں گے. یہ غلط خیال ہے. تو آپ پناہ مانگتے ہیں, آپ ایک محفوظ اور پرامن مقام چاہتے ہیں جہاں پہ آپ یہ کام آرام سے بیٹھ کر پوری توجہ اور انہماق سے کریں. और पनाह भी हम किसकी चाह रहे हैं, यानी दुनिया में जो सबसे अजीम तरीन पनाह है, दुनिया में कायनात की सबसे बड़ी पनाह जो है, सबसे महफूज गोद जो है, हम उसमें छुपना चाह रहे हैं। हम कहते हैं आऊज़ु बिल्लाह, मैं पनाह मांगती हूं, पनाह मांगता हूं अल्लाह की। अरबी में जहां पे बा लग जाए, बे अलिफ बा जो अल्लाह से पहले आऊज़ु बिल्लाह में हम पढ़ते हैं, ये कनेक्शन बताता है, मैं पनाह चाहता हूं अल्लाह के साथ। जैसे आप इसको अगर लफ्जी तर्जुमा पढ़ें तो आप कहेंगे मैं पनाह मांगता हूं साथ अल्लाह के, ये बा जो है ये साथ ट्रांसलेट होता है। तो कुरान शुरू करने से पहले हम कहते हैं कि मुझे एक पनाह चाहिए, मुझे एक अमन चाहिए, मुझे कंसंट्रेट करने के लिए और फोकस करने के लिए एक मौका चाहिए, और हम कुरान शुरू करते ही वो अल्लाह से मांग लेते हैं। और अल्लाह से जो भी चीज मांगी जाए, ये अकीदा नहीं है, ये हमारा ईमान है कि अल्लाह उसे सुनता है, वो चीज हमें मिल जाती है। जब हम नियत करके एक चीज मांगते हैं तो हमारा ईमान ये है कि वो हमें मिल जाती है। हाँ, उसके मिलने की तीन सूरतें हैं जो हम दुआ की कबूलियत में ज्यादा तफसील से पढ़ेंगे, लेकिन तीन सूरतें जो हैं दुआ की कबूलियत की, पहली सूरत ये है कि जो मांगा वैसा ही मिल गया, दूसरी सूरत है जो मांगा उससे बेहतर मिल गया, जो चीज हमारे लिए बेहतर थी वो दे दी गई उसी दुआ के बदले में, और तीसरी सूरत यह है कि जो मांगा वो उस वक्त तो नहीं दिया गया, वो आखरत के लिए जमा कर दिया गया। और इसके बारे में हदीस का मफहूम है कि आखरत में, आखरत को यौमुल हसरत कहा गया है कुरान में, और हुजूर सल्लल्लाहु अलैहि वसल्लम की हदीस का मफहूम है कि आखरत में जब लोग, नेक लोग जब अपनी उन दुआओं को देखेंगे जो दुनिया में नहीं कबूल हुई, और जब उनका अजर देखेंगे तो वो हसरत करेंगे कि काश दुनिया में हमारी कोई दुआ ना कबूल हुई होती, इस कदर बड़ा अजर है। दुआ मांगनी तो एक ऐसी आदत है जो आज से ही आप डाल लें, हर मिनट में, हर लम्हे में दुआ मांगा करें, ठीक है जी। अल्लाह के साथ ये एक कनेक्शन है। तो हम कुरान शुरू करते हुए कहते हैं आऊज़ु बिल्लाह, और फिर अल्लाह ने कमाल रहमत से हमें यह भी समझा दिया गया है, तुम किस चीज से पनाह मांग रहे हो, तुम किस चीज से छुप रहे हो, तुम्हें क्या चीज तंग करती है इस दुनिया में, क्या चीज तुम्हारे माने आती है कि तुम मेरा कलाम नहीं समझ सकते, मैंने तुम्हें बनाया है, मैंने तुम्हें अपने हाथ से बनाया है, मैंने तुम्हें अपनी रूह फूंकी है, तुम्हें मेरी बात क्यों नहीं समझ आती। तो अल्लाह ने साथ ही वो समझा दिया है। हर दफा जब ये आयत हम पढ़ते हैं तो हमें इस पे गौर करना चाहिए कि मुझे अल्लाह की पनाह किस चीज से चाहिए। मिन, जिसका तर्जुमा है से, तो मैं पनाह मांगता हूं से, किसी चीज से, अशैतान, ये लफ्ज आ गया। कुरान शुरू करते ही सबसे पहले तो उन चीजों को निकाल के बाहर फेंकना है ना जो इस कलाम को समझने में मसला पैदा करती हैं। आऊज़ु बिल्लाहि मिनश्शैतान, और अल लगा हुआ है शैतान के नाम से पहले, तो शैतान तो शैतान है, ठीक है जी, इसका तो तर्जुमा मैं आपको बताऊंगी। अल अरबी में जब एक लफ्ज से पहले लग जाए तो वो इसमें मार्फा बन जाता है, वो प्रॉपर नाउन बन जाता है। शैतान तो शैतान है, कोई भी शैतान, कोई भी शरीर चीज। अशैतान जो है ये अब कोई खास शैतान है, ये द डेवल है, द सेटन है, ठीक है जी। और ये वही सेटन है, ये वही शैतान है जिसकी पहचान हमें कुरान में बड़ी अच्छी तरह कराई गई है और जिसके बारे में हमें अच्छी तरह पता है और जो हम सबके नफ्स के अंदर रहता है, हमारी उससे रोजाना हर लम्हे मुलाकात होती है, और वही इस कुरान को हमारी तरजीह नहीं बनने देता। समझने की बात यह है कि ये नाम शैतान का जो यहां इस्तेमाल हुआ है इसका क्या मतलब है। ये तो मैंने आपको सवाल भेजना था, लेकिन चूंकि मैं आयत पढ़ा रही हूं तो मैं जवाब आपको यहीं बता देती हूं। शैतान अरबी के रूट जो है शीन तौ नून, और मैं लिंक भेजूंगी आपको इसका, آج ہی انشاءاللہ آپ دیکھ لیں گے کہ روٹ ورڈز جو ہیں عربی کے اس کو ثلاثی مجرد کہتے ہیں، یعنی تین حروف سے ایک روٹ بنتی ہے جس سے آگے بیسیوں پچاسیوں الفاظ بنائے جا سکتے ہیں مختلف قاعدے اپلائی کر کے. تو شیطان کا لفظ جو ہے اس کی روٹ ہے شین طا نون، جس کا مطلب ہے دوری پیدا کرنے والا. اس سے زیادہ بہترین میں آپ کو کوئی ترجمہ کر کے بتا ہی نہیں سکتی شیطان کا، چاہے میں اس کی تصویر اتار کے آپ کو بھیج دوں. یہ روٹ جو ہے دوری پیدا کرنے والا، میرے اور میرے خالق کے درمیان دوری پیدا کرنے والے امور، وہ عادتیں، وہ چیزیں، وہ تصویریں، وہ فلمیں، وہ سوچیں، وہ بدگمانیاں، وہ سب میرے شیطان ہیں. میں ان سب سے پناہ مانگ رہی ہوں. صبح کے وقت سب سے بڑا شیطان کیا ہوتا ہے ہمارا؟ صبح سویرے، یہ تہجد کو بھی چھوڑ دیں، فجر کے وقت نیند. کس قدر گراں تم پہ صبح کی بیداری ہے، ہم سے کب پیار ہے؟ ہاں نیند تمہیں پیاری ہے. اللہ کا شکوہ ہے یہ جو علامہ اقبال نے ہمیں بتایا ہے. صبح کی اذان کے وقت سب سے زیادہ نیند پیاری ہے. اٹھنا کس قدر مشکل ہوتا ہے، ہاتھ پیر دو دو من کے ہو جاتے ہیں، گرم بستر کو چھوڑنا ناممکن ہوتا ہے. اللہ کے حکم اور اس کے حکم کو بجا لانے کے درمیان جو چیز بیٹھی ہوئی ہے وہ ہمارا شیطان ہے، اسی سے ہم پناہ مانگ رہے ہیں. اور جس شیطان کی یہاں بات ہوئی ہے اس کو آگے اللہ نے سپیسیفائی کر دیا ہے الرجیم. چلیں اس کی روٹ میں آپ کو نہیں بتاتی، یا چلیں بتا دیتی ہوں. اس کی روٹ ہے را جیم میم، رجم، جس کا مطلب ہے سنسار کرنا، اور وہ بھی انتہائی نفرت سے کسی کو سزا کے طور پہ سنسار کرنا یا لانت زدہ. تو یہ وہ شیطان ہے، یہ وہ سرکش ہے، یہ وہ بدبخت ہے جو لانت زدہ ہے، جو راندہ درگاہ ہے، جو اپنے گھر سے نکالا ہوا ہے، در بدر ہے وہ. اس سے ہم پناہ مانگ رہے ہیں قرآن کی ابتدا کرتے ہوئے، کیونکہ وہ نہیں چاہتا. اور یہاں پہ ایک چھوٹی سی وارننگ میں آپ کو دے دوں کہ جب ہم قرآن کو سمجھنے کا ارادہ کرتے ہیں، جب ہم اللہ کی راہ میں آگے بڑھنے کا ارادہ کرتے ہیں، تو شیطان کا وار کمزور نہیں ہو جاتا، شیطان کا وار بہت زیادہ کاری ہو جاتا ہے. اور پھر شیطان بڑا انٹیلیجنٹلی ہمیں ہینڈل کرتا ہے، کیونکہ اس نے ہمیں اس راہ پہ آگے بڑھنے سے روکنا ہوتا ہے. شاید ہمیں غصہ زیادہ آنے لگے، شاید ہم بحث مباحثے میں پڑھنا شروع ہو جائیں، شاید ہم اپنے آپ کو دوسروں سے بہتر سمجھنا شروع کر دیں، شاید ہمیں دوسرے لوگ بیوقوف نظر آنا شروع ہو جائیں، شاید ہم لوگوں سے ناراض ہونا شروع ہو جائیں، کیونکہ ہم قرآن والے ہیں. یاد رکھیں یہ سب شیطان کے وار ہیں. اللہ تعالیٰ کو سب سے زیادہ محبت اپنے عاجز بندے سے ہے. تو یہ اعوذ ہے، اعوذ باللہ من الشیطان الرجیم. اور اگلی آیت جو قرآن ہی کی آیت ہے اور ہمیں حکم ہے کہ یہ ہر سورت شروع کرنے سے پہلے سوائے سورہ توبہ کے، اور ہر کام شروع کرنے سے پہلے یہ آیت پڑھنی ہے، سورہ نمل آیت نمبر 30، یعنی چیپٹر نمبر 27 ورس نمبر 30، بسم اللہ الرحمن الرحیم. اور اس یہ چونکہ ہر سورت سے پہلے پڑھنے کا حکم ہے، تو اس کے بارے میں یہ بھی کہا جاتا ہے کہ یہ سورہ فاتحہ کا ایک حصہ ہے، کیونکہ اس سے قرآن شروع ہوتا ہے. یہ ایک روایت ہے جو میں آپ کو سنا رہی ہوں، مجھے میرے علم میں یہ نہیں ہے کہ یہ ٹھیک ہے یا نہیں، لیکن اچھے اچھے عالموں نے یہ روایت نریٹ کی ہے کہ یہ سورہ فاتحہ کا ایک حصہ ہے. بسم اللہ الرحمن الرحیم کا تو اگر میں آپ کو مطلب سمجھانا شروع کروں تو بہت بہت عرصہ گزر جائے گا. انشاءاللہ یہ ریپیٹ بھی ہوگا اور زیادہ ڈیٹیل میں بتایا جائے گا. آج کے سبق میں اتنا سمجھ لیں کہ بے बिस्मिल्लाह जो है यह है बे इस्मिल्लाह, बा मैंने आपको बताया ना साथ, तो ये बा जो है कि अल्लाह के नाम के साथ, इस्म इस्म मुसम्मा नाम है, ये पहचान है, ठीक है ना जी। तो अल्लाह के नाम के साथ हम हर काम का आगाज करते हैं, और इसकी एक ही फजीलत आप समझ लें, जब एक काम शुरू करने से पहले हम बिस्मिल्लाह कहेंगे तो सबसे पहली बात जो हमारे जहन में आनी चाहिए वो ये है कि जिस अल्लाह का मैं नाम ले रही हूं वो मुझे देख रहा है, वो यहीं पर है, उसी का नाम तो मैं ले रही हूं। इसको गॉड कॉन्शियसनेस कहते हैं, और ये गॉड कॉन्शियसनेस जो है इसको कुरान में तकवा कहते हैं, और कुरान हिदायत ही उनके लिए है जिनके दिल में तकवा हो। अनकरीब हम पढ़ेंगे इंशाल्लाह, कुरान के शुरू में ही अल्लाह ने कह दिया है हुदल्लिल मुत्तकीन, ये हिदायत है मुत्तकियों के लिए। तो गॉड कॉन्शियसनेस की आदत बिस्मिल्लाह पढ़ने से ज्यादा अच्छी तरह और कोई चीज नहीं डालती। बिस्मिल्लाह कह के, और अल्लाह जो अल्लाह का जाती नाम है, अल्लाह की रूट इंशाल्लाह हम पढ़ेंगे। ये मैं आपके लिए ओपन छोड़ रही हूं क्योंकि इसकी बहुत बड़ी इंटरप्रिटेशन है, लेकिन अल्लाह अल्लाह का जाती नाम है, और बिस्मिल्लाह कह के हम फिर अल्लाह के दो सिफाती नाम बोलते हैं, लेकिन वो कुरान में और उसूल में अल्लाह के जाती नाम ही कंसिडर होते हैं, वो इतने ज्यादा इस्तेमाल होते हैं, रोजाना हम सूरह फातिहा में और बिस्मिल्लाह में ये नाम पढ़ते हैं। एक है अर्रहमान और दूसरा है अर्रहीम। बिस्मिल्लाह शुरू अल्लाह के नाम के साथ, अर्रहमान, तो देखिए अल्लग गया ना यहां पे, अभी मैंने आपको बताया इसमें मारफा बन जाता है, तो ये रहमान नहीं है, ये अर्रहमान है, ये वो सबसे ज्यादा रहम करने वाला, द मोस्ट मर्सीफुल बन गया ये, ठीक है जी। रहमान जो है, अगर आपको याद हो जब मैं आपको कुरान का तर्जुमा पढ़ा रही थी तो मैंने कहा था कि ये रहमान के वजन पे बना हुआ एक लफ्ज है, कुरान से निकला है, कुरान बेपनाह पढ़ा जाने वाला। इसी तरह रहमान रहम से निकला है, रहामीम, ये इसकी रूट है रहमान, और आन का जो एडिशन है ये अरबी कवायद के मुताबिक मुबालगे का सीगा है, यानी इतना रहम करने वाला कि मैं आपको बता ही नहीं सकती। जैसे इंग्लिश में हम कहते हैं ना डिग्रीज होती हैं, गुड बेटर बेस्ट, गुड तो गुड है, बेटर जो है वो कंपैरेटिव डिग्री है, और बेस्ट जो है वो सुपरलेटिव डिग्री है। बेस्ट के बाद अगर कोई डिग्री हो सकती है इंग्लिश में, होती तो नहीं है, जैसे मोस्ट बेस्ट तो हम नहीं कहते या बेस्टेस्ट तो हम नहीं कहते, लेकिन अरबी में, अरबी बहुत वसी जबान है, अरबी और इंग्लिश का मुकाबला जो है ना वो करना बहुत मुश्किल है, इंग्लिश में या उर्दू में अरबी पढ़ाना बहुत मुश्किल है। उर्दू की तो ये नेकबख्ती है कि उसमें हुरूफ़े तहजी अरबी के हैं और बहुत से अल्फाज अरबी से आए हैं तो हम आसानी से समझा देते हैं, अंग्रेजी में तो कुछ नहीं समझ आती कि कैसे समझाया जाए, वो इस कदर लूली लंगड़ी जबान है अंग्रेजी। तो अगर बेस्ट से भी ऊपर एक सुपरलेटिव डिग्री है तो अरबी में उसको मुबालगे का सीगा कहते हैं, कि इस कदर सुपर के हम उसको हम नहीं एक्सप्लेन कर सकते, वो रहमान है। रहम की जो बेस्टेस्ट डिग्री है वो रहमान है, बेपनाह रहम करने वाला। हमारे अंदाजे से, हमारी सोच से, हमारे तखय्युल से कहीं ज्यादा और उससे भी ज्यादा रहम, और रहम ही करने वाला, ठीक है जी। अब रहम की रूट समझ लें, ये रहमान की भी रूट है और रहीम की भी रूट है। रहीम जो है वो है बार बार रहम करने वाला, वो एक कॉन्टिन्यूटी बताता है। इस बाब में मुझे इमाम गजाली की यह बात बहुत पसंद है कि रहमान जो है ये अल्लाह के रहम की ऊंचाई बताता है, उसकी बुलंदी बताता है, रहमान ये लफ्ज भी ऐसा है ना, और रहीम जो है ये उसकी वो कितना बसीत है, वो कितना वसी है, वो कितना मुसलसल होने वाला रहम है, रहीम जो है ये वो बताता है। बड़ी खूबसूरत बात है ये, रहमतुल्लाह अलैह, अल्लाह रहम करे, अल्लाह गरीक रहमत करे इन सब आलमों को जिन्होंने हमें इतनी अच्छी अच्छी बातें हमारे उस्तादों के साथ, हमारे कुरान के उस्ताद के साथ, अल्लाह सब पे बहुत ज्यादा रहम करे। اور ہم سب کو قرآن سمجھنے کی توفیق دے، آگے پہنچانے کی توفیق دے. تو اب رحم کی روٹ جو ہے، آخری بات میں نے آپ کو یہ سمجھانی ہے، اور یہ ایسی بات ہے جس کو سن کے انسان کی عقل حیران رہ جاتی ہے کہ سبحان اللہ، اس سے زیادہ بہتر اللہ کیسے سمجھا سکتا تھا. رحم جو ہے عربی میں بچے دانی کو کہتے ہیں. یہ ماں کا یوٹرس جو ہوتا ہے نا، جس میں بچہ پلتا ہے، بڑا ہوتا ہے، اس کو عربی میں، فارسی میں بھی رحم کہتے ہیں. رحم مادر فارسی میں کہتے ہیں یوٹرس کو، بچے دانی کو. رحم جو ہے یہ وہ حصہ ہے ایک عورت کے شکم میں جہاں پہ ایک یا دو یا چند خلیوں کا ایک، سمجھیں کہ ایک ایسا لوتھڑا ہوتا ہے، ایک ایسا نقطہ ہوتا ہے خون کا، جس جو ہم اپنی آنکھوں سے دیکھ بھی نہیں سکتے، ہمیں نہیں نظر آتا، مائکروسکوپ میں دیکھنا ہوتا ہے. وہ آتا ہے اس رحم کے اندر جب ماں باپ کے جو سیلز ہیں، جب وہ فرٹیلائز ہوتے ہیں، ماں باپ ملتے ہیں اور بچہ جو ہے وہ معرض وجود میں آتا ہے، تو وہ خون کا جو نقطہ ہے، وہ جمع ہوا خون، وہ آ کے اس رحم میں اٹیچ ہوتا ہے اور پھر وہ اس کے اندر اپنی شاخیں بھیجتا ہے اور وہ اس سے خون پیتا ہے اور وہ اس سے خوراک حاصل کرتا ہے اور وہ اس کی گرم ماحول میں اندر ہنسی خوشی رہتا ہے، وہ بڑا ہوتا ہے، یہاں تک کہ اس سے ایک جنین بن جاتا ہے، ایک فیٹس بن جاتا ہے، ایمبریو بنتا ہے، پھر فیٹس بنتا ہے اور پھر ایک بچہ بن جاتا ہے، ایک انسان بن جاتا ہے، ایک بیبی بن جاتا ہے اس کے اندر، اور وہ مسلسل اس میں سے اپنی غذائیت اور اپنی نرشمنٹ اور اس کا خون اور پانی اور سوڈیم، پوٹاسیم، کیلشیم، سارا کچھ وہ اس رحم میں سے چوس کے نکال رہا ہوتا ہے. اور جب اس کے باہر پیدا ہونے کا وقت آتا ہے تو یہی رحم ایک انتہائی درد سے گزر کے، انتہائی اذیت میں سے گزر کے یہ اس بچے کو پیدا کرتا ہے. وہ درد جو ہے میڈیکل میں ہم سب، ہمیں معلوم ہے جو سن رہے ہیں، یہاں پہ مائیں ہیں جو ڈاکٹر نہیں بھی ہوں گی لیکن مائیں ہوں گی اور بچہ پیدا کرنے کے عمل سے گزری ہوں گی، یعنی وہ جو درد ہے میڈیکل میں، اور کوئی درد اس کا مقابلہ نہیں کر سکتا جو درد ذہ ہے، جو بچے کو پیدا کرنے کا درد ہے. تو یہ رحم اس تکلیف میں سے گزر کے، وہ زندگی اور موت کی کشمکش میں سے گزر کے اس بچے کو پیدا کرتا ہے. اب اس پورے عمل میں آپ یہ سوچیں کہ اس رحم کا اپنا کیا فائدہ ہے، اس کو اس بچے سے کیا ملتا ہے، سوچتے رہیں، جواب زیرو آئے گا، اس کو کچھ نہیں ملتا. اس میں زخم ہوتے ہیں، اس میں سے خون بہتا ہے، اس میں سے خون چوسا جاتا ہے، یہ اس بچے کی غلاظت کو صاف کرتا ہے اس پانی کے اندر سے، یہ اس جنین کو زندہ رکھتا ہے، یہ اسے ایک انسان بناتا ہے، اس کی نشو و نما کرتا ہے. انتہائی محبت سے بغیر کسی بدلے کے یہی تعلق ہمارے خالق کا ہمارے ساتھ ہے، یہ تعلق ہے اللہ کا اپنی مخلوق کے ساتھ، بے غرض محبت. اگر اس دنیا میں بے غرض محبت کی کوئی مثال ہے، اور نہیں ہے، آپ سوچتے رہے، نہیں ہے، اگر انکنڈیشنل لو کی کوئی مثال ہے تو وہ یہ ہے. اسی لیے اللہ نے رحم اپنے لیے کیا کیا ہے، اللہ نے رحم کے بارے میں قرآن میں کیا کہا ہے، کتب علی نفسہ الرحمہ، اس نے تو اپنے اوپر رحمت فرض کی ہوئی ہے، اس نے تو اپنے لیے رحمت لکھی ہوئی ہے، وہ سب کچھ کر سکتا ہے لیکن اس کی ترجیح رحمت کرنا ہے. ہم کتنا اس کو ترجیح بناتے ہیں اپنے کاموں میں، کبھی سوچا ہے آپ نے؟ اور یہ ترجیح بنانا بھی اس کی ضرورت نہیں ہے، ہماری ضرورت ہے. اور یاد رکھیں، یہ میں اس کے ساتھ آپ کو انگلش کا آڈیو بھیجوں گی، جو بہن بھائی بچے انگلش میں سننا چاہتے ہیں وہ اس کو سن سکتے ہیں، یہی باتیں وہیں پہ بھی ہوئی ہوئی ہیں. اور اگر کوئی انگلش میں سننا چاہے تو آپ اسے فارورڈ بھی کر سکتے ہیں. رحم کا لفظ جو ہے یہ ترس نہیں ہے. ہم انسان لوگوں پہ، چیزوں پہ ترس کھاتے ہیں نا، ہمیں دکھ ہوتا ہے، ہمیں ترس آتا ہے، اللہ میرا ایسا دل دکھ گیا، مجھے تو بڑا ہی ترس آیا اس پہ. तरस हम तब खाते हैं जब हमें कोई चीज अपने से कम नजर आती है। तरस खाना और रहमत करने में बहुत फर्क है। जिस तरह किसी से हमदर्दी जताने में फर्क है, हम हमदर्दी जताते हैं मुंह से, और किसी से असल में हमदर्दी करना है, जैसे उसका दर्द महसूस करके, बहुत बड़ा फर्क है। और ये अंग्रेजी में समहाउ ज्यादा क्लियर हो गया, मुझे नहीं समझ आती, कभी कभी कोई बात उर्दू में होती है, कोई अंग्रेजी में क्लियर हो जाती है, लेकिन ये चीज वो अंग्रेजी वाले ऑडियो में जरा ज्यादा बेहतर तरह क्लियर हो गई है। लेकिन ये रहमत और रहम का जो मानी है और इसका जो रूट है, उम्मीद है आपको समझ आ गया होगा। जहां से मैं रूट तो खैर मैं डिक्शनरी में से देखती हूँ, अरबी की डिक्शनरी, उसका नाम कामूस है, एक और डिक्शनरी है उसका मुझे फिर से नाम भूल गया, वैसे बड़ी जबरदस्त डिक्शनरी है, मैं भेज दूंगी जैसे ही मुझे नाम याद आएगा। और तीसरा सोर्स जो है वो ये अंग्रेजी की साइट है, इसका मैं आपको अभी इसके साथ ही लिंक भेज दूंगी इंशाल्लाह। तो जरूर रूट्स देखकर कुरान पढ़ने की आदत डालें, ठीक है जी। अल्लाह हम सबको कुरान समझ के उस पर अमल करने वाला और उसको आगे पहुंचाने वाला बना दे। आमीन सुम्मा आमीन।